यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकार गठन भएको 100 दिन पूरा। निर्वाचनको सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री सुशीला कार्कीको दृढता। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 जारी। र युरोपेली संघ ईयूले युक्रेनलाई आगामी दुई वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकता पूरा गर्न 90 अर्ब यूरो ब्याजमुक्त ऋण उपलब्ध गराउने। अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताउनु भएको छ। सरकार गठन भएको 100 दिन पूरा भएको अवसरमा हिजो देशवासीलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले निर्वाचनको सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने गरी शान्ति सुरक्षा व्यवस्थापन गरिएको बताउनुभयो। प्रधानमन्त्री कार्कीले चुनाव कसैको हार जीत नभई लोकतन्त्र र सुशासन जिताउने अभियान भएको उल्लेख गर्नुहुँदै भ्रष्टाचार मुक्त समाज र सुशासनयुक्त सरकारको चाहना पूरा गर्ने वैधानिक बाटो भएको स्पष्ट पार्नुभयो। उहाँले सरकारको 100 दिनको अवधिमा फजूल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनुभयो। पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवांछित सुविधा कटौती गरेर जनताले तिरेको कर जोगाइएको प्रधानमन्त्री कार्कीले बताउनुभयो। प्रधानमन्त्री कार्कीले विगतमा शक्तिको आड़मा दबाउन खोजिएका अपराध र भ्रष्टाचारका प्रकरणमा अनुसन्धान गर्ने निकायले हाल पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ कार्यवाही अघि बढ़ाएको र कार्यवाहीले जतिसुकै शक्तिशाली व्यक्ति वा पदाधिकारी भए पनि कानूनले उन्मुक्ति दिँदैन भन्ने मान्यता स्थापित गरेको बताउनुभयो। हेलो सरकार मार्फत 50,000 भन्दा बढ़ी गुनासा सम्बोधन गरिएको र काठमाण्डुमा दैनिक 20 करोड़ लिटर मेलम्चीको पानी सुनिश्चित गरिएको पनि प्रधानमन्त्री कार्कीले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश हिजो जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। मन्त्री परिषदको हिजोको बैठकले राष्ट्रिय जनगणना 2078 अन्तिम प्रतिवेदन अनुसार विभिन्न क्लस्टरको प्रतिशत मिलान गर्न निर्वाचन ऐनमा संशोधन गर्ने निर्णय गरी राष्ट्रपति समक्ष अध्यादेश जारी गर्न सिफारिश गरेको थियो। प्रतिनिधि सभा निर्वाचनमा दलित आदिवासी जनजाति खस आर्य मधेसी थारू मुस्लिम समूहका लागि प्रतिशत निर्धारणका लागि सरकारले अध्यादेश ल्याएको हो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार दलित आदिवासी जनजाति खस आर्य मधेसी थारू मुस्लिम समुदायको जनसंख्याको नयाँ तथ्याङ्क अनुसार प्रतिनिधि सभा सदस्य ऐन 2074 अनुसूची परिमार्जन गर्न अध्यादेश ल्याइएको हो। आगामी फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर कुल 10,967 मतदान स्थल रहने भएको छ। निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि 168 मतदान स्थल थप गरेको छ। साबिकमा 10,892 मतदान स्थल रहेका थिए। यस्तै प्रयोगमा नरहेका र समायोजित भएका 93 मतदान स्थल भने खारेज गरिएको छ। आम मतदातालाई सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदान स्थल तय गरिएको आयोगले जनाएको छ। मतदातालाई अपायक परेका प्रयोगमा नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुक अनिश्चितताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढ़िरहेको बताउनु भएको छ। वर्तमान सरकार गठनको 100 दिनका सन्दर्भमा नेपाल टेलिभिजन र राजससँग कुराकानी गर्नुहुँदै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले आगामी फागुन 21 गते हुने निर्वाचनको सुनिश्चितता भइसकेकाले अब शंका नगर्न आग्रह गर्नुभयो। सरकार निर्वाचनका लागि प्रतिबद्ध रही निर्वाचन आयोग सुरक्षा निकायका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको उहाँको भनाइ थियो। मन्त्री खरेलले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन पनि सरकारले ध्यान दिएको स्पष्ट पार्नुभयो। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटिको पहिलो बैठकले संशोधित विधान र राजनैतिक प्रतिवेदनहरू एक हप्ताभित्र प्रकाशन गर्ने निर्णय गरेको छ। बबरमहलमा हिजो बसेको बैठकले विधान प्रकाशन र पार्टी पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ। एमालेको सचिवालयमा 19 सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। यस्तै बैठकले केन्द्रीय कमिटिको दोस्रो बैठक यही पुस 26, 27 र 28 गते काठमाण्डुमा बस्ने निर्णय गर्नुका साथै पदाधिकारी र केन्द्रीय सदस्यबाट विदा भएका नेताहरू समेटेर राष्ट्रिय सल्लाहकार परिषद गठन गर्ने पनि निर्णय गरेको एमाले जनाएको छ। बैठकपछि सम्बोधन गर्नुहुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ निर्वाचित केन्द्रीय कमिटी एक ढिक्का भई अगाडि बढ़ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयले गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई सम्मान तथा आर्थिक सहयोग गरेको छ। मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चारजना घाइते पत्रकारहरूलाई सम्मान गर्नुभयो। कार्यक्रममा स्वतन्त्र पत्रकार शम्भु दाहाललाई 1,00,000 नगद तथा सम्मान, श्याम श्रेष्ठ कान्तिपुर टेलिभिजन, उमेश कार्की नेपाल प्रेस तथा दिपेन्द्र ढुङ्गा नयाँ पत्रिकालाई जनही 25,000 रूपियाँ सहित सम्मान गरिएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सार्वजनिक निजी साझेदारी मार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन हुने भएको छ। यसै गरी हेटौडाको मयूरधाप र रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गरिनेछ। नेपाल उद्योग परिसंघ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बीच ती औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्ने विषयमा हिजो समझदारी भएको हो। सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण तथा सञ्चालन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीको उपस्थितिमा परिसंघको तर्फबाट महानिर्देशक डाक्टर घनश्याम ओझा र बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सूर्यबहादुर तामाङले हस्ताक्षर गर्नुभएको परिसंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ ईयूका नेताहरूले युक्रेनलाई आगामी 2 वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न 90 अर्ब युरो बराबरको ब्याज मुक्त ऋण उपलब्ध गराउने सहमति जनाएका छन्। यद्यपि कोष जुटाउन फ्रीज गरिएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने योजनामा बेल्जियम संघको मतभेद भने यथावत छ। युरोपमा प्राय बेल्जियममा अवस्थित करिब 2 खर्ब 10 अर्ब युरो बराबरका रूसी सम्पत्तिहरू फ्रीज अवस्था रहेका छन्। लगभग 4 वर्षदेखि जारी युद्धका कारण युक्रेनको अर्थतन्त्र अत्यन्तै दबावमा रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले सन् 2026 र 2027मा युक्रेनलाई करिब 1 खर्ब 37 अर्ब युरो आवश्यक पर्ने अनुमान सार्वजनिक गरिसकेको छ। किव सरकार टाट पल्टिने संघारमा पुगेको बताइएको छ। यसैबीच रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले रूसलाई शत्रुका रूपमा चित्रण गर्न खोजेको आरोप लगाउनु भएको छ। विश्व स्वास्थ्य संगठन WHOले युद्धग्रस्त गाँजामा उपचारका लागि उद्धारको पर्खाईमा रहेका 1,000 भन्दा बढ़ी बिरामीको मृत्यु भएको जनाइएको छ। संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयसले एक्स मार्फत संयुक्त राष्ट्र संघ र यसका साझेदारहरूले युद्ध शुरू भएदेखि दुई वर्ष भन्दा बढ़ी समयमा गम्भीर स्वास्थ्य समस्या भएका 5,600 भन्दा बढ़ी बालबालिकाहरू सहित 10,600 भन्दा बढ़ी बिरामीलाई गाँजाबाट उद्धार गरिएको जानकारी दिनुभयो। हमास नियन्त्रित गाँजा स्थित स्वास्थ्य मन्त्रालयको तथ्याङ्क उद्धृत गर्दै टेड्रोसले भन्नुभयो, सन् 2024 जुलाई र सन् 2025 नोभेम्बरको बीचमा 1,092 बिरामीहरूको उद्धारको पर्खाईमा रहेकै समयमा मृत्यु भएको छ। अमेरिकाले डाइभर्सिटी भिसा डीभी लटरी कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। अमेरिकी होमल्याण्ड सेक्युरिटी क्रिस्टी नोयमले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डाइभर्सिटी भिसा लटरी कार्यक्रम तत्कालका लागि स्थगित गरिएको घोषणा गर्नुभयो। अब मौसम सम्बन्धी जानकारी। आज सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही, बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकार गठन भएको 100 दिन पूरा, निर्वाचनको सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री सुशीला कार्कीको दृढ़ता। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 जारी। र युरोपेली संघ ईयूले युक्रेनलाई आगामी दुई वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकता पूरा गर्न 90 अर्ब यूरो ब्याजमुक्त ऋण उपलब्ध गराउने। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।